कथा संसारमा हामी अन्विका गिरीको शीर्षक दिन नचाहेको एउटा कथाको दोस्रो तथा अन्तिम भाग प्रस्तुत गर्दैछौँ। मैले आँखा खोल्दा आफूलाई अस्पतालमा पाएँ। अगाडि नर्स थिइन्, म वाल्ल परिरहेको थिएँ। हाउ आर यु फिलिङ नाउ? नर्सले म बिउजिएको देखेर सोधिन्। म यहाँ वाक्य फुट्न अप्ठ्यारो परिरहेको थियो मेरो। तपाईँलाई आज 8 दिनपछि होस आएको हो, बाहिर बुवा आमा हुनुहुन्छ, म बोलाउँछु। नर्सले मेरो अन्यलता समाप्त पारिन् र बाहिर गइन्। जीवन र शेखर गएपछि म त बेहोस पो भएछु। हुन पनि त्यो यति सजिलो बिछोड थिएन जसलाई मैले सजिलै सहन सकूँ। मेरा दुवै साथी, जो बिना म अपाङ्ग थिएँ, जो मलाई प्राणप्रिय थिए, सानोमा त सब विचार मिल्थ्यो, तर आज विचार मिलेन, मन मिलेन, मलाई एक्लै पारेर हिँडेँ। त्यसपछि प्रायः म ढोका थुनेर कोठामा नै बस्न थालेँ। सङ्कटकाल लाग्यो, सुरु सुरुमा त कर्फ्यू पनि लाग्यो। साँझ परेपछि हिँड्न नपाइने भयो। मान्छेहरू चित्त नबुझेका कुराहरू कानै खुसी गर्न थाले। थुप्रै आक्रमणका घटनाहरू भए। गाउँ गाउँमा राति राति टर्चहरू बालेर सर्चहरू थालिए। दिनदिनै मान्छे मरेका घटनाहरू सुनिन्थे। म हरदम तर्सित रहन्थेँ, प्रत्येक पल्टको समाचार सुन्थेँ, अनि मात्र म ढुक्क हुन खोज्थेँ। त्यस्तैमा एक दिन मलाई प्रहरीले पक्रेर लिएर गए। धेरै केरकार गरियो, जीवन र शेखरका बारेमा धेरै सोधियो, तर मबाट कुनै जानकारी नपाएपछि छाडियो। यो घटनाले त म अझै चिन्तित बने। बिहान घाम राम्ररी नै लागिसकेको थियो। मैले झ्याल खोलेँ। झ्यालबाट अगाडि भएको साइला बाजेको घरतिर हेरेँ। साइला बाजेको घर त निकै ठुलो छ, तर उहाँ एक्लै बस्नुहुन्छ। जीवन, शेखर र मलाई सन्तान झैँ माया गर्नुहुन्छ। उहाँलाई गाउँभरिका सबले साइला बाजै नै भन्छन्। म पनि साइला बाजै नै भन्छु। जीवन र शेखर गएपछि उहाँले मलाई निकै सम्झाउनु भयो। मेरो लाज पोखलान भनेको उहाँले यो वाक्य यत्तिकै अधुरो छाड्नुहुन्थ्यो। उहाँ पनि आज भोलि मौन रहनुहुन्थ्यो। उहाँको एउटा विशेषता थियो, रेडियो चर्को आवाजमा सुन्ने। उहाँले रेडियो खोलेपछि त गाउँमा अरू रेडियोहरू खोल्नु पर्दैन थियो। अझ मेरो घर त टाँसिएकै थियो। 7 बज्न लागिसकेको थियो। मैले त्यहाँ वरपर साइला बाजेलाई देखिनँ। सायद भित्र हुनुहुन्थ्यो कि। समाचार सुरु भयो। मैले कानहरू रेडियोतिर नै फर्काएको थिएँ। सुरक्षा फौजको कारबाहीमा 5 जना आतंककारीको मृत्यु भएको छ, मर्नेहरूमा जीवन। समाचारले योभन्दा अगाडि के भन्यो मैले थाहा पाइनँ। त्यसपछि कति दिनसम्म मैले खाना खाइनँ, कति दिनसम्म सूर्यको प्रकाश हेरिनँ, मलाई होस छैन। प्रत्येक रात रेडियोको चर्को आवाजलाई पनि चिर्ने गरेर म कराउँथेँ। जीवन, म स्वार्थी होइन। बुवा आमा यो आवाज सुनेर कुद्दै मेरो कोठामा आउनुहुन्थ्यो। मैले सब सम्झेँ। चोर पुलिस खेलेको, बिरामी डक्टर खेलेको सब सम्झेँ। जीवनलाई म आफ्नो हरेक समस्याहरू भन्थेँ। मानौ उसँग सब कुरा सुल्झाउने चमत्कारिक शक्ति छ। विद्यालयमा कसैले केही भन्यो भने म जीवन भन्दै कराउँथेँ। ऊ आउँथ्यो र हप्काउँथ्यो। म उसको आडमा ससानो दादागिरी गर्थेँ। उसले मलाई जहिले पनि असल बन्न प्रेरित गर्थ्यो। अरूबाट अलग राखेर हल्ला खल्ला भिडभाड अशान्तिसँग सम्बन्ध राख्न दिएन। मैले कुनै कुरा नाइ भनेपछि जबरजस्ती गर्दैनथ्यो। सायद त्यसैले पछिल्लो पटक पनि जबरजस्ती गरेन। हामीले सँगै खिचाएका तस्विरहरू म मध्यरातमा टर्चरको सहायताले हेर्थेँ र धेरै बेरसम्म रुन्थेँ। कोही केटाले मलाई जिस्काउन खोजेमा जीवन र शेखरले, ओहो शेखर, ऊ त जीवित छ, तर कहाँ छ? मैले उसलाई फर्काउनै पर्छ। म एकाएक खुसी भएँ र तयार भएँ उसलाई खोज्न। तर घडीमा त रातिको 12 बजेको रहेछ। मेरो सानो कोठामा घरि वल्लो छेउ त कहिले पल्लो छेउ गरेर म सधैँ छटपटाएँ। बडो मुस्किलसँग 5 बज्यो। म लगभग कुदेकै शैलीमा उनीहरूको एउटा साथी रविनलाई भेट्न गएँ। शेखर कहाँ छ? मैले एकदमै चर्को स्वरमा हप्काएको पारामा सोधेँ। म भन्न सक्दिनँ, तर जहाँ हुनुहुन्छ ठिक हुनुहुन्छ, रविनले भन्यो। मलाई भन्नै पर्छ, शेखर कहाँ छ? मलाई शेखर चाहियो, मैले कराएर भनेँ। यस्तरी भने कि मानव रविनले शेखरलाई लुकाएको छ र शेखर मेरो निजी सम्पत्ति हो जसमा केवल मेरो मात्र हक छ। पछि मेरो मानसिक विचलनको अवस्था देखेर उसले भन्यो, म तपाईँलाई शेखरजी भएको ठाउँमा त पुर्याउन सक्दिनँ, तर शेखरजी तपाईँ भएको ठाउँमा आउन सक्नुहुन्छ। म चुपचाप त्यहाँबाट फर्केँ। मसँग योभन्दा अर्को उपाय पनि त थिएन। मैले ढोका नै बन्द नगरी केवल ढोकातिर नै हेरेर 2 दिन बिताएँ। र तेस्रो दिन शेखर ढोकामा उभियो, 2 पुरा गाला चिउँडो सब ढाकिने गरी धारी पालेको, फोहोरी मैलो लुगा लगाएको, पातलो शेखर भनेर चिनिने उसको निधारको खत मात्र जस्ताको त्यस्तै थियो। बाँकी सब बदलिएका थिए। म खाटबाट जुरुक्क उठेँ। कमजोरीले होला मलाई रिङटा लागिरहेको थियो, तर पनि म जसो तसो सम्हालिँदै उसको छेउमा पुगेँ। मेरो आँखाबाट निरन्तर आँसु आइरहेको थियो। मैले उसलाई अङ्कमाल गरेँ र निधारमा चुमेँ। ऊ चुपचाप ढोकामा यसरी उभिरहेको थियो कि मानौँ ऊ एउटा निर्जीव खम्बा थियो। म भने के गरौँ के नगरौँ, ऊ आज के गरौँ के गरौँ भनेर सोध्न सकिरहेको थिएन। म खुसीले पागल भएकी थिएँ। आइज न खाटमा बस, मैले उसको हात समातेर खाटमा बसालेँ। जीवन, म रुन थालेँ। हो, जीवन शहीद भयो, ऊ जनताको लागि मर्यो, मलाई उसप्रति गर्व छ। उसको आवाजमा कठोरता झल्किएको थियो। ए, त्यसो भए जीवन तेरो लागि शहीद भयो? मेरो साथी थियो जीवन, मैले जीवनलाई सधैँको लागि गुमाएँ। जीवन हेर त, यसले मलाई पिट्दैछ भनेर म चिच्याएँ भने के मलाई बचाउ गर्न आउँछ जीवन? आउँदैन, कति सजिलो शहीद भयो। म मान्दिनँ, त आफ्नो मात्र सोचेस्। जीवन तेरो मात्र साथी थिएन, ऊ त जनताको साथी थियो। शेखरले मेरो भनाइलाई स्वार्थपनको संज्ञा दियो। जनता भनेका को हुन्? तेरो सिद्धान्तलाई समर्थन गर्ने मात्र जनता, अरू चाहिँ को? के जनता हुन तिमीहरूको परीक्षामा पास हुनुपर्ने? के कसैले बेग्लै राजनीतिक विचार राख्न नपाउने? मैले यसपल्ट रिसाएर भने। जे होस्, म तँसँग तर्क गर्न चाहन्न, तँ अब कहीँ जाँदैनस्, म तँलाई पनि घुमाउन चाहन्न। जीवनले मानेन तर तैँले मान्नै पर्छ। सक्छस् भने शान्तिपूर्ण तरिकाले मान्छेलाई सम्झा, म पनि साथ दिन्छु। यो युद्धले हरेकपल्ट जीवन जस्ता मर्छन्, कुहिन्छन् र दुर्गन्ध मात्र फैलाउँछन्। अरू केही हुँदैन। मेरो यो कुरा सुनेपछि शेखरको आँखामा म प्रति घृणाको भाव देखियो। सोचेको थिएँ जीवनको मृत्युले त बदलिनेछस्, उसको अधुरो सपना साकार पार्न चाहन्छेस्, त्यसैले मलाई बोलाएकी होस्। तर तैँले मलाई पनि मेरो साथीको सपना पुरा गर्नबाट रोक लगाउन खोजेस्। तँलाई जीवनको मतलब नहोला तर मलाई छ। अब हाम्रो भेट नहुँदा नै राम्रो होला। शेखर गयो गयो, कहाँ कुन भिडमा हराउन गयो। म आखिरमा एक्लै भएँ। यसपालि म रोइन, केवल मौन रहेँ। मलाई मान्छेले पागल भने तर म चुपचाप ती यादहरूलाई सम्झन्थेँ जसमा म एक्लै थिइनँ। रेडियो, पत्र पत्रिका, टिभी, म यी कुराहरूबाट टाढा रहन्थेँ अनि बेकम्मा र रुचि नभएको प्रेमका उपन्यासहरू पढ्थेँ। रविन ढोकामा उभिएको थियो, मैले उसलाई एकोर हेरिरहेँ। शेखरजी एकजनालाई सफाई गर्न जानुभएको थियो, खै कुन्नी कसले सेनालाई खबर गरिदिएछ, म मारिनु भएछ। यति भनेर रविन कतिखेर गयो मैले थाहा पाइनँ। ओहो, तीन दिन अगाडि मैले तँलाई यसरी नै छाडेको थिएँ। शेखरजी जिउँदो हुनुहुन्छ, अस्पतालमा हुनुहुन्छ, उहाँको टाउकोमा गम्भीर चोट लागेको छ। रविनको यो वाक्यले म चलमलाएँ। यस्तो लाग्यो कि अस्ति रविनले मेरो प्राण लिएर गएको थियो, त्यसैले म चुपचाप थिएँ र अहिले ऊ मेरो प्राण लिएर आएको छ र म चलमलाउँदैछु। शेखर कुन अस्पतालमा छ पत्ता लगाएँ तर भेट्न सकिनँ। म मानसिक रूपमा छेत विच्छेद भइसकेको थिएँ। मेरो यो अवस्था एउटा मात्र सन्तान हुने बाबुआमाको लागि असह्य थियो, त्यसैले मलाई लिएर आमा मामाघर जानुभयो। कालो पातलो पुरानो लुगा लगाएको, कपाल सानो पारेर काटेको शेखरलाई मैले परबाट नै चिनेँ। महत्त्व पोत्त उसको छेउमा पुगेँ। मेरो आँखाको डिलबाट एकाएक थुप्रै आँसु झरे, जुन आँसु शेखरसँग पछिल्लो भेटपछि आँखामा नै अडिएको थियो। शेखर, मैले नै बोलाएँ किनकि पछिल्लो पटक उमासँग रिसाएर छुट्टिएको थियो, तर शेखर केही बोलेन, केवल मुस्कुराए। त मसँग रिसाएको हो? ऊ नबोलेपछि मैले सोधेँ। टाउको हल्लाएर होइन भन्ने सङ्केत गरे उसले, तर बोलेन। म फेरि केही सोध्न तयार भएको थिएँ तर अचानक उसले मेरो हात पक्रियो र हत्केलामा कलमले लेख्यो। शिखा, मेरो जिब्रो काटिएको छ, म बोल्न सक्दिनँ। म मरेतुल्य भएँ। मैले उसका आँखामा हेरेँ, ऊ पनि रोइरहेको थियो। मैले झट्ट आफूलाई सम्हालेँ। ऊ फर्किएको छ भनेर पनि होला मैले चित्त बुझाएँ। हामीहरू घरतिर आयौँ, मैले थुप्रै कुटाई खाएँ। पछि म होसमा आउँदा मेरो जिब्रो काटिसकेको थियो। म बोल्न सक्दिनँ, शरीर पनि बिरामी छ भनेर उनीहरूले मलाई छाडिदिए। तँ भएको ठाउँमा आउन हिम्मत गर्न सकिनँ। केही दिनपछि यी कुराहरू शेखरले एउटा कागजमा लेखेर मलाई दियो। एक दिन हुलाकबाट एउटा पार्सल आयो, खोलेर हेर्दा एउटा सानो चिटमा लेखिएको थियो। शिखाजी, जीवनजीले यो डायरी तपाईँलाई दिनु भनी छाड्नु भएको थियो, आफै आउन सकिनँ, त्यसैले हुलाकबाट पठाएको हुँ, आकाश। त्यो चिट आफूले पढिसकेपछि मैले शेखरलाई दिएँ। डायरी खोलेर म र शेखर दुवै पढ्न बस्यौँ। हामीसँग बिताएका रमाइला पलको बारेमा लेखिएको त्यो डायरीको अन्तिम पेजमा लेखिएको थियो, शिखा र शेखर, म तिमीहरूलाई केवल प्रेम गर्छु, अथाह प्रेम। त्योभन्दा अरू मेरो मनमा तिमीहरूप्रति द्वेष छैन। यसपालि म एक्लै रोइनँ, शिखर पनि सँगै थियो। त्यो दिन मेरो मन हलुको थियो किनकि जीवनले मलाई द्वेषमुक्त गरेको थियो। आजभोलि शेखर साइला बाजेको घरमा बस्छ, साइला बाजे पनि खुसी हुनुहुन्छ। म बोल्छु, शिखर सुन्छ, ऊ लेख्छ, म पढ्छु, तर पनि कता कता खल्लो चाहिँ लाग्छ शेखरका आँखाहरूमा असन्तोष र छटपटीहरू देख्दा। कथा संसारमा प्रस्तुत गर्यौं अन्बिका गिरीको शीर्षक दिन नचाहेको कथाको दोस्रो तथा अन्तिम भाग। कथा संसार निरन्तर रहन्छ, सुन्दै गर्नुहोला।